الحمد للہ رب العالمین والصلاة والسلام علی خاتم نبیین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الصلاة والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ الصلاة والسلام علیک یا نبی اللہ وعلى آلك وأصحابك يا نور الله. اللہ پاک کے سب سے آخری نبی محمد عربی صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا، جس نے مجھ پر ایک بار درود پڑھا اللہ پاک اس پر 10 رحمتیں نازل فرماتا ہے، اس کے 10 گناہوں کو معاف فرماتا ہے اور اس کے 10 درجات بلند فرماتا ہے. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد. آج 1448 سن ہجری کی محرم شریف کی نویں تاریخ ہے، نو محرم ہے. اور آج جو میں آپ کو بیان کرنے کی کوشش کروں گا، یہ اس کا تعلق 10 محرم سے، عاشورے سے ہے. آج بیان کرنے کا ایک مقصد و نیت بڑی واضح ہے، تاکہ ایک دن پہلے ہمیں پتہ چل جائے کہ ہم نے عاشورہ 10 محرم کو کیسے وقت گزارنا ہے. یوں تو پورا مہینہ جو محرم شریف کا ہے، بڑی برکتوں والا مہینہ ہے، عظمتوں والا مہینہ ہے، اس میں بے شمار خیر و برکتیں ہیں اور اس میں بڑے بڑے واقعات ہیں. اس کی جو 10 تاریخ یعنی عاشورہ، ہمارا جو مین ٹاپک ہے وہ عاشورہ ہے، 10 محرم شریف. اور اس میں تاریخ میں، تاریخ انسانیت کو اگر آپ لیں تو اس میں بڑے بڑے واقعات رونما ہوئے ہیں. اور جو ہمیں جو خاص طور پر ایک واقعہ جو پیش ہمارے سامنے پیش نظر ہوتا ہے، وہ کرن کربلا کا واقعہ بھی ہمارے پیش نظر ہے. یہ بھی 10 محرم کو ہوا کہ امام علی مقام، امام تشنہ کام، امام حمام، حضرت سیدنا امام حسین، نواسۂ رسول، مولا علی کے شہزادے، خاتون جنت بی بی فاطمہ کے لخت جگر رضی اللہ تعالی عنہ، یہ کربلا کے میدان میں شہید کیے گئے. محرم شریف میں 10 تاریخ تھی، جمعہ کا دن تھا. اور اس بار بھی جو عاشورہ 10 محرم جو وہ جمعہ کے دن ہمیں ہم اس کو پا رہے ہیں. اب یہ جو عاشورہ ہے، اس میں بڑی تعداد امام علی مقام، امام حسین رضی اللہ تعالی عنہ کی نہ صرف یاد مناتی ہے، آپ کے صبر کا بیان ہوتا ہے، آپ کی استقامت کا بیان ہوتا ہے، آپ کی قربانیوں کا بیان ہوتا ہے اور بہت کچھ آپ کے فضائل بیان ہوتے ہیں، اہل بیت طہار کے فضائل بیان ہوتے ہیں. تو لیکن ساتھ ساتھ عاشقان صحابہ اور اہل بیت اس مبارک گھڑیوں میں، برکت والی گھڑیوں میں، اور دیگر ثواب کمانے کے بھی اہتمام کرتے ہیں. لہٰذا آج کا جو میرا یہ جو بیان ہے، اسے آپ اس انداز سے ذرا دیکھیے گا کہ یہ جو عاشورہ ہے، اس دن عبادت کرنے کے فضائل و برکات، اور اس کے علاوہ حاجت مندوں کی حاجت روائی کرنا، یعنی ان کی ضرورتوں کو پورا کرنا، اس لیے یہ بہت امپورٹنٹ ٹاپک آج آپ کے ساتھ شیئر کر رہا ہوں. اور میں پہلے عرض کر چکا کہ اس کو ایک دن پہلے بیان کرنے کا مقصد ہے کہ ہم پریپریشن کر لیں. تو اس میں غمزدوں کی غمخاری کرنا، پریشان حالوں کی پریشانیوں کو دور کرنا، اسی طرح حاجت مندوں کی حاجت پوری کرنا، اور بہت سارے اس میں نیکی کمانے کے مواقع ملتے ہیں. میں آپ کے سامنے ایک بڑی خوبصورت اور واقعہ بیان کرتا ہوں، تاکہ اور مزید ہمیں اس کے لیے موٹیویشن ملے، ہمیں ترغیب ملے. یہ واقعہ है, बसरा का वाकिया है और एक मालदार शख्स का वाकिया है। वो शख्स हर साल शबे आशूर को अपने घर में लोगों को जमा करता। अब ये जमा करके क्या करता? कुरान करीम की तिलावत, अल्लाह पाक का जिक्र करते, नेकी करते, इबादत करते थे और रात भर तिलावत और जिक्र इलाही का सिलसिला उस शख्स के यहाँ जारी रहा करता था। फिर वो शख्स सबको खाना खिलाता, मसाकीन की खबरगिरी करता, बेवाओं यतीमों से भी अच्छा सलूक करता। ये उस शख्स की प्रैक्टिस थी, एक मामूल था, आशूरे को ये इस तरह गुजारते थे। शब आशूर की बात कर रहा हूँ। अब इसका एक पड़ोसी था, उस पड़ोसी की जो बेटी थी वो अपाहिज थी। उस लड़की ने अपने वालिद से पूछा, ए मेरे वालिद मोहतरम, ये जो हमारा जो पड़ोसी है, हर साल इस रात को लोगों को वो जमा करते हैं और फिर सब मिलकर तिलावत कुरान करीम की सआदत हासिल करते हैं, अल्लाह पाक का जिक्र करते हैं। तो वो बेटी इजहार कर रही थी कि जो सब कुछ जो कर रहे हैं तो क्या है। वालिद साहब ने बताया, बेटी ये आशूरे की रात है, शब आशूर है, 10 मुहर्रम की रात है। अल्लाह पाक की बारगाह में इसके बहुत ज़बरदस्त फजाइल हैं। जब सब घर वाले सो गए, यानी इसी तरह वालिद ने उस रात के ताल्लुक से बेटी को एक मोटिवेट किया, इसकी तरकीब दी कि बेटा ये बड़ी बरकत वाली रात, इसलिए ये सब कुछ यहाँ हमारे पड़ोसी कर रहे होते हैं। अच्छा, अब बेटी ने तो सुन लिया, अब सब घर वाले सो गए, अब बेटी सहरी तक बेदार रही, उठ जागती रही, कुरान करीम की उसने भी तिलावत की, अल्लाह पाक का जिक्र किया और सुनती भी रही, जिक्र भी हो रहा है, यानी कुरान करीम की तिलावत और जिक्र इलाही वो सुनती रही लड़की, क्योंकि पड़ोस में ही हो रहा था तो उसको आवाज़ आ रही थी। जब लोगों ने कुरान पाक ख़त्म कर लिया तो वो लड़की दुआ में मशगूल हो गई। अब दुआ क्या करती है बेटी, ज़रा गौर से सुनिए। कहती है, या अल्लाह, तुझे इस रात की हुरमत का वास्ता, इसकी अजमत, इसकी पाकिजगी, इसकी जो बराई है, या अल्लाह पाक, तुझे इसकी हुरमत का वास्ता, शब आशूर की बात हो रही है, और उन लोगों का वास्ता जिन्होंने सारी रात तेरे जिक्र करते हुए जाकर गुजारी, मुझे आफियत अता फरमा दे, मेरी तकलीफ दूर कर दे और मेरे दिल की जो शिकस्तगी है, जो मेरा दिल टूटा हुआ है, तो मैं माजूर हूँ, मैं अपाहिज हूँ, मेरे हाल को तू जानता है, मौला करीम इसको भी दूर कर दे, करम की नज़र कर दे। कहते अभी उस बच्ची की दुआ पूरी भी ना हुई थी कि उसकी तकलीफ और बीमारी अल्लाह पाक ने दूर फरमा दी और वो अपने पाँव पर खड़ी हो गई। जब वालिद को इसके पाँव पर खड़े होने का जब देखा कि मेरी बेटी तो अपने पाँव पर खड़ी है, तो पूछा, ये मेरी बेटी ये कैसे हो गया, इतनी बड़ी मुसीबत, इतनी बड़ी परेशानी, तुझसे दूर कैसे हो गई? अल्लाह 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 अल्लाह, उसने जवाब दिया, अल्लाह करीम ने मुझ पर अपनी रहमत की नज़र डाल दी, अबाजान मुझ पर भी इनामात और नवाजिशात की खूब बारिशें हुई हैं, मैंने भी अपने रब अज़्ज़ा व जल्ला से इस रात का वसीला पेश किया अपने रब की बारगाह, मौला इस रात का वास्ता मेरी तकलीफ को दूर फरमा दे। अल्लाह पाक ने शब आशूर की बरकत से और शब आशूर के सदक़े में मेरी दुआ कबूल की और अल्लाह पाक ने मेरी इस बीमारी को दूर फरमा दिया। अरौदुल फाइक ये बड़ी प्यारी किताब है, उस किताब के हवाले से ये वाकया यहाँ पर मैंने आपको बयान किया है। तो पता चलता है कि इस ये जो रात है ना, आशूरे की रात, ये कबूलियत दुआ की रात है। बुज़ुर्गान दीन शब आशूर में रियाजत किया करते थे, इसे इबादत में गुजारा करते थे। मैं बार बार कह रहा हूँ, आज 9 मुहर्रम है, 10 मुहर्रम की जो रात है, अल्लाह के नेक बंदे इस रात को इबादत में गुजारते थे, रियाजत में गुजारते थे, تلاوت میں گزارتے تھے، ذکر و اذکار میں گزارتے تھے۔ بہترین چیز ہے کہ ہم اللہ توفیق دے تو قافلوں میں سفر کر جائیں، بڑی برکتیں ماشاءاللہ۔ ہمارے ایک بڑی تعداد، آئی تھنک انکاؤنٹیبل اتنی تعداد ہوگی جنہوں نے اللہ کی راہ میں سفر کیا ہوگا قافلوں میں۔ تو میں اپنے تمام اسلامی بھائیوں کو عرض کروں گا، جو اسلامی بہنیں ان کو بھی درخواست کروں گا، وہ اپنے محارم کو ترغیب دیں کہ وہ قافلوں میں سفر کر جائیں، بڑا عبادت بھرا ماحول ملے گا۔ اب یہاں کیا شہروں میں ادھر 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 نکل گئے ادھر نکل گئے، اب اتنی مبارک رات ہمیں ملے اور وہ کہیں ہوٹلوں پہ بیٹھ کر، کہیں تفریح گاؤں میں جا کر، تو کہیں الٹی سیدھی جگہوں پہ جا کر، سمجھ نہیں آتے کہ ان لوگوں کو کیا ہو جاتا ہے۔ اللہ پاک ہدایت عطا فرمائے۔ تو الٹے سیدھے معاملات میں بھی راتیں گزار لی جاتی ہیں، یہ مبارک رات بھی جس میں ہماری تاریخ ہے بھری ہوئی ہے کہ اس رات کو عبادت میں، امام علی مقام امام حسین رضی اللہ تعالیٰ عنہ نے 10 محرم کی رات عبادت میں گزاری تھی، عبادت میں گزاری تھی، نیکی کے ساتھ گزاری تھی۔ اب تو ویسے ہی صبر اور امتحان کے ایک جو معاملات وہاں جو تھے، لیکن پھر بھی اس وقت بھی آپ کی تمنا تھی کہ ایک رات اگر اور مل جائے تو میں اس رات بھی اپنے رب کی عبادت کر سکوں۔ امام علی مقام امام حسین رضی اللہ تعالیٰ عنہ کا یہ عالم تھا، اور یہ امام علی مقام کے لیے ہم خاص یہ رات گزار رہے ہوتے ہیں کہ ان کے ایصال ثواب کے لیے ان کو یاد کرتے ہیں۔ تو امام علی مقام نے اس رات کو کیسے گزارا تھا، شب عاشور کیسے گزاری تھی، کتابوں میں پڑھے تو پتہ چلے۔ اور پھر اس کو دیکھ کر آپ دیکھیں کہ آج تک ہماری جو بزرگ و نیک شخصیات گزری ہیں، دیکھیں بات تو نیکوں کی کروں گا نا، بات تو صالحین کی کروں گا، بات تو اللہ کے ان بندوں کی کروں گا جن کو اللہ پاک نے نماز کی، عبادت کی، ذکر اذکار کی توفیق عطا فرمائی، ان کی بات کریں گے نا۔ انہوں نے یہ رات کیسے گزاری؟ تو انہوں نے رات عبادت میں گزاری اور اس کے دین کا روزہ رکھا۔ اس کا روزہ رکھنے کے بھی فضائل ہیں۔ پیارے آقا صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا، عاشورہ کا روزہ رکھو، اس دن انبیاء کرام روزہ رکھتے تھے۔ جامع صغیر کے تعلق کے حوالے سے یہ روایت میں نے بیان کی۔ ایک اور حدیث ہے، عاشورے کا روزہ رکھو اور اس میں یہودیوں کی مخالفت کرو، اس سے پہلے یا بعد میں ایک دن کا روزہ رکھو۔ یہ مسند امام احمد کی روایت میں نے بیان کی، یعنی کہ عاشورے کا جو روزہ ہے تو اس کے ساتھ 11ویں کا روزہ جمع کر لیں۔ اس کے اور بھی فضائل ہیں کہ جمعرات جمعہ یا جمعہ ہفتہ اگر آپ روزہ ملا لیتے ہیں تو الحمدللہ اس کی مزید بھی برکتیں ہمیں نصیب ہوتی ہیں۔ تو عاشورے کے روزے کی برکت حدیث پاک میں یہ بھی آئی ہے۔ ہاں، اگر کوئی عاشورے کا روزہ ہی صرف رکھتا ہے، یعنی 9 کا نہیں رکھتا، 11 کا نہیں رکھتا، وہ بھی جائز ہے، لیکن یہ کہ ملا لیں گے تو ثواب ہے، برکت ہے، انشاءاللہ تعالی خوب خیر نصیب ہوگی اور عمل بھی ہو جائے گا جو ہمیں ترغیب دلائی گئی ہے۔ کیونکہ جو عاشورے کا روزہ ہے نا 10 محرم شریف کا، میرے آقا صلی اللہ علیہ وسلم فرماتے ہیں، مسلم شریف کی حدیث ہے، مجھے اللہ پاک پر گمان ہے کہ عاشورہ کا روزہ 1 سال پہلے کے گناہ مٹا دے گا۔ یعنی اتنی قیمتی اور اتنی اہم گھڑیاں اس وقت ہمیں نصیب ہونے جا رہی ہیں، یعنی کہ ہم رات عبادت میں گزاریں۔ کہیں تو مدنی مذاکرہ ہے ماشاء اللہ، امیر سنت کا یہ سوال جواب کا سارا سلسلہ ہوتا ہے، آپ فیضان مدینہ آ جائیں، ہزاروں اسلامی فیضان مدینہ میں الحمدللہ رک کیے ہوئے ہوتے ہیں اور یہاں پر روزہ بھی رکھتے ہیں، افطار بھی کرتے ہیں، لنگر امام حسین بھی ہو رہا ہوتا ہے اور خوب ذکر امام حسین بھی ہو رہا ہوتا ہے، 5 نمازیں مل رہی ہوتی ہیں۔ یہ تو بڑی خوبصورت بات ہے کہ ہمارے جو مرد اسلامی بھائی ہیں وہ عشاء بھی جماعت سے پڑھ لیں تو فجر بھی جماعت سے پڑھ لیں تو یوں رات بھر عبادت کا ثواب پانے میں کامیاب ہو جائیں گے۔ اللہ توفیق دے کچھ وقت نیند ہو جائے، آنکھ لگ جائے تو آپ کو تہجد بھی مل جائے گی، قرآن کریم کی تلاوت کر لیں، کم از کم ایک بار سورہ یاسین شریف ہی پڑھ کر، امام علی مقام امام حسین رضی اللہ تعالیٰ عنہ، آپ کے دیگر رفقا، شہدائے کربلا، اسیران کربلا، اہل بیت اطہار، ان کو ایصال ثواب کر دیں کہ امام حسین کا تو سر مبارک نیزے پہ بھی قرآن سنا رہا ہے۔ تو ہمیں تو چاہیے کہ ہم قرآن کریم کی خوب تلاوت کریں اور ایصال ثواب کریں، خوب ذکر و اذکار کریں، اور عاشورے کی رات غفلت میں نہیں، گناہوں میں نہیں، بد نگاہی میں نہیں، گانے باجوں میں نہیں، فلم ڈراموں میں نہیں، فضول و گناہوں بری تفریحات میں نہیں، یہ برکت والی رات ہمیں اللہ کی عبادت میں گزاریں۔ اسلامی بہنیں بھی نوٹس کریں، ماشاءاللہ نیاز کریں، بالکل نیاز کریں، نیاز کریں، مساکین کو دیں، پڑوسیوں کو دیں، رشتہ داروں کو دیں، یتیموں کو دیں، مساکین کو دیں، آس پڑوس والوں کو دیں، نیاز دیں، بالکل کھلائیں. یہ بھی مطلب میں نے کل بھی روایت بیان کی تھی، کھانا کھلانا، سلام کو عام کرنا، اور جب لوگ سو جائیں اس وقت اللہ کی عبادت کرنا. یہ وہ تین عمل ہیں کہ جس میں بشارت ہے کہ سلامتی کے ساتھ جنت میں داخل ہو جاؤ گے. اور کھانا کھلانا ویسے اللہ پاک کی رحمت پانے کا ذریعہ ہے، جنتی اعمال میں سے عمل ہے کھانا کھلانا. تو ماشاءاللہ یہ بھی ایک بڑی خوبصورت بات ہے کہ ہمارے ایک بڑی تعداد، اگر میں کہوں کہ لاکھوں لاکھ دنیا میں عاشقان صحابہ اور اہل بیت یہ نیاز بھی کرتے ہیں. آپ اپنے والدین کے ساتھ اس نے سلوک کریں، آپ اپنے بھائی بہنوں کے ساتھ اس نے سلوک کریں. یہ سب برک، یہ صلہ رحمی ہے نا، صلہ رحمی کی نیت کریں. رشتہ داروں کے ساتھ اس سے اچھا سلوک کرنا صلہ رحمی ہے، پڑوسیوں کے ساتھ اچھا سلوک کریں اس کا بھی ثواب ملے گا. تو یوں نیاز بھی کر لیں، جو بھی اللہ نے توفیق دیا اس کے حساب سے کر لیں. ارے 72 روپے کی نیاز کر لیں، کوئی ضروری تھوڑی ہے کہ آپ کو 72,000 اور اتنے 1,72,000 ہی کی نیاز کریں. مثال دے رہا ہوں، 72 روپے کی کوئی چیز لے کر رائے خدا میں کوئی تقسیم کر دیں تو بھی صحیح ہے. نہ اگر یہ بھی نہیں کر سکتے تو ایک بار سورہ فاتحہ، 3 بار سورہ اخلاص پڑھ کر امام علی مقام اور شہداء کربلا کو اصال ثواب کر دے. گھر میں جو پکا ہے اس کی نیاز کر دیں کہ یا اللہ یہ جو حاضر ہے یہ قبول فرما لے. کوئی اہتمام تو کرتا ہے نا بندہ، وہ کر سکتے ہیں اگر ہماری سوچ ہو تو. نیاز ثواب کی بات ہے، اس پر کچھ قرآن پڑھیں، کچھ درود پاک وغیرہ پڑھ لیں، کچھ اچھی پڑھ کے اصال ثواب کر دیں، اور جو کسی کو کھلا پلا سکتے تو یہ کر لیں. اور ماشاء اللہ کر رہے ہوتے ہیں کرنے والے. اس میں اسراف سے بچیں، مال ضائع کرنے سے بچیں، ریاکاری سے بچیں، حب جا سے بچیں، اخلاص کے ساتھ کریں. اور یوں لوگ شربت بناتے ہیں، ماشاءاللہ شربت پلاتے ہیں، ہمارے کھچڑے بنتے ہیں، کھچڑے بنا کر کھلائے جاتے ہیں. عام کوئی نہیں، اور جو اللہ نے آپ کو توفیق دیے کر کے کرتے ہیں. تو بالکل نیاز کیجئے، اور نیاز تقسیم کیجئے، اور خوب اہتمام کیجئے. عاشورہ کے روز ملک رے، یہ رے، یہ تہران کا پرانا نام رے تھا، ایران کا جو شہر ہے تہران، میں قاضی کے پاس ایک سائل آ کر، ایک شخص آتا ہے حاجت مند ضرورت مند، قاضی کے پاس جاتا ہے اور عرض کرتا ہے کہ میں ایک بہت نادار اور عیالدار آدمی ہوں، آپ کو یوم عاشور کا واسطہ میرے لیے 10 سیر روٹی، 5 سیر گوشت اور 2 درہم کا انتظام فرما دیجئے. قاضی نے کہا کہ ٹھیک ہے، ظہر کے بعد آ جانا. جب وہ سائل وقت مقررہ پر آئے تو کہا کہ عصر کے بعد پہنچا تو پھر ان کو خالی بھیج دیا. اب وہ جو تھے ان کا دل ٹوٹا تھا، یہ کیا ہو رہا، میں تو خیر کے لیے آیا ہوں. وہ رنجیدہ ہو کر ایک نصرانی کرسچن کے پاس پہنچا اور اس سے کہا کہ آج کے مقدس دن کے صدقے میں مجھے کچھ دے دو. اس نے پوچھا آج کون سا دن ہے، تو انہوں نے کہا کہ عاشورے کا دن ہے اور اس کے کچھ فضائل بیان کیے. یہ سن کر وہ نصرانی جو تھا، کرسچن جو تھا، اسے کہا آپ نے بڑی عظمت والے دن کا مجھے واسطہ دیا ہے اور اپنی ضرورت آپ نے بیان کیجئے، کیا چاہیے؟ تو انہوں نے کہا کہ یہ میری ضرورت ہے. تو اس نے 10 بوری گیہوں، 100 سیر یعنی 100 kg گوشت اور 20 درہم پیش کرتے ہوئے کہا یہ آپ کے اہل و عیال کے لیے زندگی بھر ہر ماہ اس دن کی فضیلت و حرمت کے صدقے مقرر ہے. رات کو قاضی صاحب نے خواب دیکھا کہ کوئی کہہ رہا ہے نظر اٹھا کر دیکھ. جب نظر اٹھائی تو 2 عالیشان محل نظر آئے، ایک چاندی اور سونے کی اینٹوں کا اور دوسرا سرخ یاقوت کا. قاضی نے پوچھا یہ دونوں محل کس کے ہیں؟ جواب ملا اگر تم اس سائل کو، یعنی جو تم سے لینے کے لیے آیا تھا، اس کی ضرورت پوری کر دیتے تو یہ تمہیں ملتے، مگر چونکہ تم نے اسے خالی لوٹا دیا تھا اس لیے اب یہ دونوں محل فلاں شخص کو، یعنی وہ نصرانی کا حوالہ دیا گئے، اس کے نام ہو گئے. قاضی صاحب بیدار ہوئے تو بہت پریشان تھے. صبح اس نصرانی کے پاس، کرسچن جو تھا عیسائی، اس کے پاس پہنچے، اسے دریافت کیا کہ کل تم نے کون سی نیکی کی تھی. اس سے پوچھا آپ کو کیا پتا اور آپ کیوں پوچھ رہے ہو، آپ کو کیا علم ہے؟ اب قاضی صاحب نے اپنا پورا خواب اس شخص کو سنا دیا कि भाई ये था और मैंने ये देखा और ख्वाब में आपके लिए ये मैंने दो महल देखे, तो आप मुझे वो कल जो आपने नेकी की तो नेकी आप मुझे बेच दो, यानी कि मुझसे ले लो और ये सारा सवाब मुझे मिल जाएगा। नसरा ने कहा मैं रुए जमीन की सारी दौलत लेकर भी इसे फरोख्त नहीं करूंगा। अल्लाह पाक की रहमत और इनायत बहुत खूब है, ये कहने के बाद वो कलिमा पढ़कर मुसलमान हो गया। अब आप देखिए कि किस तरह एक हाजतमंद की हाजत पूरी करने और फिर एक आशूरे के दिन के फजाइल एक गैर मुस्लिम सुनकर उसके दिल में आशूरे की एक मोहब्बत पैदा होती है और वो एक शख्स की इस तरह खुलकर मदद करता है, हाजत पूरी करता है। और अल्लाह पाक की रहमत देखिए कि अल्लाह पाक इस अमल की बरकत से उस गैर मुस्लिम को कलिमा पढ़ने और मुसलमान होने की तौफीक अता फरमाता। यकीन माने मतलब आदमी का ईमान ताज़ा हो जाए यार, कि मतलब इतनी बड़ी बरकतें हैं। एक तो इस दिन की बरकत जो जिसको हम योम आशूर कहते हैं, एक तो इस दिन की बरकत हमारे सामने आई, दूसरा ये कि इस दिन हमें हाजत रवाई का। अब आप गौर करें हमारे अतराफ और इर्द गिर्द का माहौल, आपको नहीं लगता कि अगर आप कोशिश करें तो इस दिन कई परेशान हालों की परेशानी दूर करने की आप कोशिश कर सकते हैं। देखिए मैं इस पहले दोबारा मैं आप तीसरी बार कह रहा हूँ, आज 9 मुहर्रम है और आज मेरा वो फॉर्मेट नहीं है, फॉर्मेट चेंज है, सिर्फ बयान कर रहा हूँ मैं आपके साथ। और इसकी वजह यही है कि मैं चाह रहा था कि कल के दिन की जो आशूरा है 10 मुहर्रम है, इसकी खैर बरकत और इस ताल्लुक से कुछ करने वाले काम हमारे पेशे नज़र आ जाएंगे, हमें क्या करना है और हमें क्या नहीं करना। अब ये चंद चीज़ें तो मैंने बयान की, आगे मैं कुछ और भी बयान करूँगा। अब इसमें 10 मुहर्रम का रोज़ा, रात की इबादत, रात की नेकियाँ, रात की परहेजगारियाँ, रात की रियाजतें, अल्लाह पाक को राज़ी करना, ज़िक्र अज़कार करना, इस्तिग़फ़ार करना और फिर न्याज करना, हाजतमंदों की हाजत रवाई करना। ज़रा देखिए आसपास आस पड़ोस में आपको नज़र आ जाएंगे लोग, जी हाँ नज़र आएंगे। देखिए यहाँ पर ये बता दूँ कि ये हर मांगने वाले को देने का यहाँ मैं नहीं कह रहा, ये जो मांगने वाले थे ये अलग है, ये जो भिखारी जो रोडों पर जो मांगते रहते हैं, ये पेशावर जो भिखारी हैं, यहाँ इनसे ये मुराद नहीं है, ये तो पेशावर प्रोफेशनल लोग हैं, तो भिखारी इनको तो देना ही जायज़ नहीं है। और वो मिल जाएंगे आपको सफ़ेद पोशियों के, यार हालात कैसे हैं आपके सामने, हालात हैं यार, लोगों के बिजली के बिल अदा करने के पैसे नहीं है, लोगों के पास दूध खरीदने के पैसे नहीं है, आपके सामने जो कुछ है। मैं कोई ढकी छुपी बात तो नहीं कर रहा, कोई रिसर्च बेस पर तो बात नहीं कर रहा कि यार बहुत रिसर्च की है मैंने, जाकर चेक किया था गूगल से और AI पर जाकर पूछा और मुझे पता चला, वो बहुत अंदर की बात पता चले। अंदर की क्या बात है, गली मेलों की आस पड़ोस की बातें यार, और अगर करना चाहें तो क्या नहीं कर सकते। सैकड़ों हज़ारों मुलाजमीन आपकी फैक्ट्री के अंदर हैं, आपके आसपास में इतने लोग हैं, आपके पड़ोस में इतने लोग हैं, खुद आपके घर के अंदर देखें, काम वालियाँ कौन सी अमीर होती हैं, माली कौन सा अमीर होता है, चौकीदार कौन सा अमीर होता है, ड्राइवर कौन सा अमीर होता है, खान सामा बावरची जो होता है जो खाना पकाता है वो कौन सी, सब क्या अमीर लोग होते हैं, अमीर होते हैं, पैसा होता तो आपके पास क्या ये 25-30-50 हज़ार की ये नौकरी कर रहे होते, नहीं ना। हमारे इर्द गिर्द ये 5-10-15-20 लोग हमारे गिर्द गिर्द हैं, फैक्ट्रियों के अंदर हमारे गिर्द है, 30-35-40 हज़ार रुपये जिसकी आज की इसमें मैं जो बात जो मैं कर रहा हूँ इस वक्त 2026 जून की बात कर रहा हूँ, आपको नहीं लगता ये 30-35-40 हज़ार रुपये वाले जो हैं जिनकी सैलरीज हैं ये बड़ी मुश्किल के साथ अपने सर्वाइव करते होंगे। बिल्कुल सर्वाइव मुश्किल है सर्वाइव करना, क्योंकि जिस तरह की महंगाई है, राशन महंगा है और दूध महंगा है, घी तेल जो भी आप लें जो पकाने की चीज़ें महंगा है, गैस के बिल अदा नहीं हो पा रहे, बिजली के बिल अदा नहीं हो पा रहे, और भी ट्रांसपोर्टेशन महंगी है, पेट्रोल महंगा है, बहुत सारी चीज़ें महंगी हैं, सर्वाइव करना आसान नहीं है। अल्लाह ने जिनको दिया है, अच्छा आप बोले यार हमें तो इतना तो नहीं दिया, 2,500-3,000 की मदद भी नहीं कर सकते आप, 1,200 की मदद भी नहीं कर सकते, 7,200 की भी मदद नहीं कर सकते। हाँ मैं कैश की बात कर रहा हूँ, देखिए आप बहुत कुछ कर सकते हैं, मैं इसका इनकार नहीं करता, बहुत कुछ कर सकते हैं आप खाना पीने के ज़रिए वगैरह वगैरह, लेकिन मेरी आपको ये हो गया कि आज के दिन मैं क्यों कहता हूँ पूरे साल भर के लिए, इस मुहर्रम से लेकर आने वाली जुलहिज्जा तक 12 महीने की किसी की आप मदद की जिम्मेदारी ले लें, और इसका इसाल सवाब इमाम अली मकाम इमाम हुसैन रज़ी अल्लाह ताला अन्हु को इसका इसाल सवाब कर दें, शहदाए करबला को इसका इसाल सवाब कर दें, अहले बैत अतहार जो ये हमारे करबला में जो शहीद हुए इनको, या जो इसाल सवाब कर सकते हैं पूरे साल का ले लें आप, कि भाई ये पूरा साल भर हम आपकी इस तरह इंशाल्लाह खैर ख्वाही कर ले गए, आपको पहुंच जाएगा, उसको मांगने की ज़रूरत ना पड़े। बाद इसमें मैं एक मशवरा अमूमन देता हूँ हमारे इस्लामी भाइयों को, पोस्ट जो दे सकते हैं पोस्ट डेटेड चेक दे दें, एक साथ भी ना दे चले कि खर्च हो जाएंगे, हर महीने की 2, 5, 10 तारीख के आप चेक निकाल के 12 चेक उनके हाथ में दे दें, खुद ही जाएंगे बैंक से कैश करवा लेंगे, और आपका भी सवाब जारी रहेगा, हर महीने आकर खड़ा रहे कि वो आपने नीयत की थी ना मुझे देने की, ज़रा दीजिएगा, ये मत कीजिएगा। इमाम हसन मुश्तबा रज़ी अल्लाह ताला अन्हु का वाक़िया मुझे याद आ रहा है, एक शख्स आपकी बारगाह में हाजिर हुआ, कोई इसकी हाजत थी, वो लेटर लेकर आया, अपनी पर्ची चतर हाजत की एक हम एप्लीकेशन देते हैं, वो एप्लीकेशन लेकर आया होगा, तो आपने अभी इसको पूरा पढ़ा नहीं और उसकी हाजत सुनकर उसको दे दिया, तो किसी ने कहा हुज़ूर आप उसकी सुन तो लेते पढ़ तो लेते क्या लिख रहा है, तो आपने बड़ी उम्दा बात किया, आप फरमाते कि जितनी देर तक मैं पढ़ता उतनी देर तक ये एक हाजतमंद ज़रूरतमंद बनकर मेरे सामने जिस तरह खड़ा होता ना, ये मुझे पसंद नहीं था। कमाल की सोच, अप्रोच है ना, अप्रोच की बात है कि कोई क्यों हमारे मतलब हमें याद दिलाए कि यार वो आपने जो नीयत की थी मुझे देने की तो ज़रा दे, इसकी बड़ी इज्जत नफ्स होती है इंसान की, आप दें अगले की इज्जत नफ्स का भी ख्याल रखें, उसके वक़ार का भी, और आपके वक़ार का भी ख्याल रखें, जब आपने नीयत कर ली है अल्लाह का नाम लेकर तो दे दें उनको, मतलब कि वो या कोई ऐसा इंतज़ाम ऐसा निज़ाम कर दे कि बग़ैर उस मांगे, बग़ैर किसी किस्म की तशवीश में आए, बग़ैर किसी किस्म की परेशानी में आए, उसको उसकी महीने की जो भी आपने नीयत की है मिल जाए, चाहे वो राशन की नीयत की है, ख्वाह आपने उसको मंथली कैश की नीयत की है, आप कर सकते हैं। आज के दिन हो सके तो इस महीने में आप सैलरी अच्छी कर दें, चलो यार आप सबके वो 2-2.5 हज़ार रुपये में सैलरी बढ़ा रहा हूँ, उनकी सैलरी में डाल दें। आप गौर करें जितने भी आपके इस तरह के आसपास के मुलाजिम हैं, मैं चलो वो ज़्यादा नहीं तो 5, 10, 15 जिनके मुलाजिम हैं, जिनको पता है कि ये है और अल्लाह पाक ने आपको दिया है, आप ज़रा सोचिए कि अगर आपने 2-2, 3-3 हज़ार रुपये किसी की सैलरी बढ़ा दी तो कितनी सैलरी बढ़ गई। 10 लोग हैं 3,000 की सैलरी भरा है, महीना 30,000 रुपये बढ़ गए। अब 30,000 में क्या जाता है, एक टाइम का होटलिंग का खाना का तो 30,000 रुपये निकल जाते हैं आजकल एक फैमिली के जो बड़ी होटलों में खाने के लिए जाते हैं, मगर आप सोचिए कि 30,000 रुपये महीने के, आपका तो 30,000 में इतना नुकसान नहीं हुआ लेकिन उसकी उसको क्या कमाल हो गया ना, समझ रहे क्या कमाल हो गया, 3,000 रुपये उसके लिए बहुत बड़ा अमाउंट है, आपको पता है बहुत बड़ा अमाउंट है, हमारे तो है नहीं भाई 30,000 से क्या गया, लोगों के लाख रुपए इस महीने के अगर कहीं निकल जाए तो भी सेहत पर सर, मैं तो उन्हीं लोगों से बात कर रहा हूँ स्पेशली कि जिनके महीने के लाख रुपए 2 लाख रुपए 50-60-70 हज़ार रुपये अगर इनके एक्सपेंसेस में अगर इजाफा हो गया और इस तरह हो गया तो ये कोई जाता थोड़ी अल्लाह पाक ने चाह, तो आप गौर करें जिस नीयत के साथ आप कर रहे हैं, जिनके इसाले सवाब के लिए कर रहे हैं, जिस उम्दा इरादे के साथ कर रहे हैं और जिस हाजत रवाई की नीयत के साथ कर रहे हैं, जिस मदद की नीयत के साथ आप कर रहे हैं, फिर जो अल्लाह पाक की तौफीक से जो इनकी दुआएँ आपको मिलेंगी उस वक्त करें तो आपकी आपका तो गया ही कुछ नहीं है देखा जाए तो 30-50 हज़ार से तो कुछ भी नहीं जाता। हाँ उसकी इंशाल्लाह जो महीने की जो उसकी जो प्रॉब्लम है वो अल्लाह पाक में ज़्यादा हल हो जाएगी। ये बहुत अच्छा तरीका है, मैं आपको बताऊं, जो इस तरह की सैलरीज बढ़ा देते हैं वो खुददारी हो जाती है, उसको ये भी नहीं होगा कि मेरी मदद की जा रही है, उसको होगा मैं मेहनत करता हूँ और मुझे मेरे मेहनत का मुआवजा मिल रहा है, दिन से हो सकता है। इमाम अली मकाम इमाम हुसैन रज़ी अल्लाह ताला अन्हु की सखावत का सदका नसीब हो जाए, मौला अली शेर खुदा करमल्ला ताला वजहुल करीम की सखावत का सदका नसीब हो जाए, खातून जन्नत बीबी फातिमा रज़ी अल्लाह ताला अन्हा की सखावत का सदका नसीब हो जाए, महबूब पाक सल्लल्लाहु अलैहि वसल्लम की सखावत का सदका नसीब हो जाए। दिल ये सब है, सब दिल पर डिपेंड करता है कि हमारे दिल के अंदर ये सखावत का जज्बा होगा तो ये सब कुछ हो जाएगा। मैं प्यारे आका सल्लल्लाहु ताला अलैहि वसल्लम की एक बड़ी प्यारी हदीस आपको सुनाऊँ कि नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, क़यामत के रोज़ अल्लाह करीम के अर्श के सिवा कोई साया नहीं होगा, تین شخص اللہ کریم کے عرش کے سائے میں ہوں گے. عرض کی گئی، یا رسول اللہ صلی اللہ علیہ وآلہ وسلم، وہ کون لوگ ہوں گے؟ ارشاد فرمایا، وہ شخص جو میرے امتی کی پریشانی دور کرے، نمبر دو میری سنت کو زندہ کرنے والا، نمبر تین مجھ پر کثرت سے درود شریف پڑھنے والا. یعنی ان کے لیے اللہ پاک کے عرش کے سائے کی بشارت ہے میرے پیارے اسلامی بھائیو. اتنی خوبصورت یہ روایت میں نے آپ کو بھی بیان کی ہے، تو اللہ کرم کرے اور اللہ کرے کہ ہم اس پر عمل کرنے میں کامیاب ہو جائیں، اور اپنے آس پاس ارد گرد دیکھ لیں کہ جو میں نے درخواست کی ہے آپ کیا کر سکتے ہیں، کون کیا کر رہا ہے اس چکر، آپ کیا کر سکتے ہیں یہ دیکھ لیں، چھوٹی اماؤنٹ سے، بڑی اماؤنٹ سے، 200-500 سے، کچھ نہیں تو ایک وقت کے کھانے سے کر لیں، وہ بھی ان تک پہنچ جائے گا تو یہ بھی خوش، بچے بھی خوش، دعائیں ملیں گی. امام علی مقام امام حسین رضی اللہ تعالیٰ عنہ کا اللہ نے چاہا تو فیضان نصیب ہو جائے گا، اہل بیت اطہار رضوان اللہ تعالیٰ علیہ اجمعین کا فیضان نصیب ہو جائے گا. اس کے ساتھ مولا علی شیر خدا کرم اللہ تعالیٰ وجہ الکریم نے ارشاد فرمایا، عاشورہ کے دن جو ہزار مرتبہ سورہ اخلاص پڑھے تو اس کی طرف اللہ پاک نظر رحمت فرمائے گا، جس کی طرف رحمان نظر فرمائے اسے کبھی عذاب نہیں دے گا. اللہ اکبر. اچھا، اسی طرح یوم عاشور استغفار کی کثرت کریں اور اللہ پاک سے دعا کریں، یا اللہ مجھے میری توبہ پر قائم رہنے کی توفیق عطا فرما. والدین کا احترام کیجیے، جیسے اب یوم عاشور ہے، عاشورے کا دن ہے، یہ فادر ڈے وغیرہ پچھلے دنوں گزرا ہے، ہمارا تو روزانہ مسلمان کو چاہتے ہو کہ اگر والی صاحب زندہ ہے تو روز روز ڈیلی فادر ڈے ڈیلی مدر ڈے یہ منائیں، ان کو رحمت کی نظر سے دیکھتے ہیں تو ایک مقبول حج کا ثواب مل جاتا ہے. خاص عاشورے کے دن کتابوں میں لکھا ہے کہ والدین کے ساتھ حسن سلوک کریں. اگر اللہ نے آپ کے والدین کو سلامتی دی ہے، حیات ہیں، اللہ ان کا سایہ دراز فرمائے، تو عاشورے کے دن خاص طور پر اپنے والدین سے ملاقات کریں. اگر گھر میں ہیں، ایک ہی گھر میں ہیں، تو خاص طور پر والدین کا ادب اور احترام کریں، ہو سکے تو ان کی دست بوسی کریں، ان سے دعائیں لیں، یہ کریں عاشورے کے دن. روزہ رکھیں سب، اور میں سب سے عرض کروں گا کہ اپنے گھر میں کشادگی کریں، اپنے گھر والوں میں کشادگی کریں، کھانے پینے میں کشادگی کریں، تو انشاءاللہ تعالی اس کے برکت اور اس میں جو خیر کے پہلو ہیں وہ سب اللہ پاک نے چاہ تو آپ کے پیش نظر ہوں گے انشاءاللہ. تو ایک تو یہ والدین کے تعلق سے، پھر غصے پر قابو کریں، عاشورہ ہے، محرم کا دن ہے، آج کے دن میں غصے پر قابو رکھو، یہ سب لکھا ہوا ہے کتابوں کے اندر. نیکی کے کام ہیں، نیکی کے کام تو کرنے نا، اس کی کوئی تقسیم بھی ہو جاتی ہے، ہمارے سامنے کوئی طور پر بریک اپ آ جاتا ہے کہ اچھا کیا کیا ایسا کریں، حسن اخلاق کا مظاہرہ کریں، حسن سلوک کا مظاہرہ کریں، نوافل کی کثرت کریں، اشراق چاش کے نفل پڑھیں عاشورے کے دن، جمعے کا دن ہے ویسے بھی، جمعہ ایک تو جمعہ عاشورہ، پھر اس جمعہ کی ایک نیکی 70 نیکی کے برابر، جمعہ کی ایک نیکی 70 نیکی کے، 1,44,00,000 بخشے جاتے ہیں جمعہ کی 24 ساعتوں میں، 1,44,00,000، یہ ہر جمعے کی بات کر رہا ہوں، 24 جو ساعت گھڑیاں جو ہوتی ہیں اس میں. اور پھر یہ یوم عاشورہ، نور الی نور، نور پر نور ہے، اور رحمتیں اور برکتیں نصیب ہوں گی. اور ویسے شب جمعہ کی اپنی برکتیں، شب جمعہ کی اپنی رحمتیں، اس دن درود پاک کی کثرت کرنی چاہیے جمعے کے دن، اور پھر عاشورہ ہو تو اور کثرت کرنی چاہیے. یعنی نیکی کر، آپ دیکھیں نیکی کس قدر اس کا اجر و ثواب بڑھ گیا، جمعہ اور عاشور دونوں ایک ساتھ جمع ہو رہے ہیں. اسی طرح سرما لگانے کا لکھا ہے کہ جمعے کے دن سرما لگائیں. پیارے آقا صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا، یہ شعب الایمان کی روایت ہے، کہ جو شخص یوم عاشور اسمت سرما آنکھوں میں لگائے تو اس کی آنکھیں کبھی نہ دکھیں گی. تو مل جاتا ہے اس میں سرما بھی اگر ہم کوشش کریں تو. فضولیات سے بچیں، رشتہ داروں کے ساتھ حسن سلوک کریں، خوشبو لگائیں، ہو سکے تو جو روزہ دار ہوتے ہیں 10 محرم کو بھی جنہوں نے روزہ رکھا ہوتا ہے، اگر اللہ توفیق دے تو ان کو افطار کرائیں، इफ्तार कराने का सवाब, खिलाने का सवाब, होए होए, यानी सवाब ही सवाब है। तो आशूरा यूँ गुजारें, एक फिक्स कर लें भाई, एक रुकू एक पारा में आशूरे के दिन कुरान करीम की तिलावत। इस्लामी बहनें अपनी अपनी नियत कर लें, बच्चियाँ बेटियाँ जो हमारी सुन रही हैं वो नियत कर लें कि हम इंशाल्लाह इसके लिए अपने आप को प्रीपेयर करेंगी, और हमें एक दिन पहले बता दिया गया मदनी चैनल पर, इंशाल्लाह बिल्कुल इसका अहतमाम करेंगी। और इस्लामी भाई भी इसका अहतमाम करें, नमाज पाबंदी के साथ जमात के साथ अदा करनी है, वो सिर्फ आशूरे के लिए नहीं है, अगर करें और पाबंदी करें और इसकी आदत बना लें। इमाम अली मकाम इमाम हुसैन रदी अल्लाह ताला अन्हु ने करबला के मैदान में बाजमात नमाज अदा की, आपने इमामत फरमाई है और आपके पीछे जमात के साथ नमाज होती थी करबला के मैदान में, हम इन्हीं की याद मना रहे हैं। ये कैसे हो सकता है कि इमाम हुसैन रदी अल्लाह ताला अन्हु से मोहब्बत करने वाला, आपकी याद मनाने वाला, आपका दीन मनाने वाला, आपके लिए साले सवाब करने वाला, ये नमाज ना पढ़े? क्योंकि फ़र्ज़ है। तो मुस्लिम भाई को चाहिए कि मस्जिद में जाकर जमात के साथ नमाज पढ़े। इस्लामी बहनें अपने घर में नमाज पढ़ें, वहाँ पर्दा नशीन खवातीन करबला के मैदान में नमाज़ें पढ़ रही थी, आप अपने घर में नमाज नहीं पढ़ सकती, आपको कहना पड़ता है नमाज के लिए अल्लाहु अकबर, कहना पड़ता है नमाज के लिए। यानी कमाल की बात है कि एक मुसलमान आकिल मर्द औरत जिस पर नमाज फ़र्ज़ है, जो उसकी जो जो शराइत हैं, जो नमाज फ़र्ज़ है, उससे नमाज का कहना पड़ता है कि भाई नमाज पढ़ लो, खुदा के बंदो खुदा की बंदियों, नमाज का वक्त हो गया, नमाज पढ़नी है। अब हमारे पास बेचैनी है, एक टेंशन है, टेंशन से मुराद एक वो खौफ होता है कि यार मैंने नमाज पढ़नी है, मेरी नमाज ना का वक्त ना चला जाए, भाई मैं पहले नमाज पढ़ लूँ, मैं पहले नमाज पढ़ लूँ, नमाज का वक्त हो गया, मैं पहले नमाज पढ़ लूँ, वजू वगैरह कर कर तसल्ली के साथ नमाज पढ़ लें। ये क्या दीगर 10 कामों में लगे, अरे 2 मिनट रह गई है नमाज को, 5 मिनट रह गई नमाज को, क्या क्या हो गया आपको, 2-4 मिनट बाद किस काम में लगे हुए थे आप, सबसे इंपॉर्टेंट काम तो नमाज, अब नमाज को छोड़कर दीगर चीज़ों में लग गए, और वो भी 2-4-5 मिनट का भाग भाग कर फिर आप जैसे तैसे नमाज पढ़ लें, नहीं पहले नमाज पढ़ लेना, पक्का ना आए जो भी काम है आपके दीगर भी मामलाते हैं, पहले नमाज नमाज पढ़ लें, सुन्नतें कबलिया बादिया नवाफ जो अल्लाह जिसको जितनी तौफीक दे पढ़ें, नमाज मुकम्मल करें, पढ़ें और सही पढ़ें, अल्लाह पाक तौफीक अता करे, और फिर तस्बीहात भी पढ़ें। बस तो हमें तो कहता नमाज हर नमाज के बाद थोड़ा कुरान पढ़ें, क्यों नहीं पढ़ती आप, या जो भी इस्लामी भाई भी हैं मैं उन सबसे अर्ज कर रहा हूँ, क्यों नहीं पढ़ते कुरान? कई मैंने देखा है नमाज फ़र्ज नमाज़ें अपने मस्जिद में नमाज़ें अदा करते हैं और फिर कुछ देर बैठ कर कुरान पढ़ते हैं, खैर आपको कई मिलेंगे, वो इनको भी अल्लाह ने तौफीक दी तो ये पढ़ रहे हैं ना, ऐसा तो नहीं कि सारे के सारे चले गए। इस तरह आप इस्लामी बहनें जो घर में, आप आदत तो बनाए, नमाज हो गई, नमाज पूरी पढ़ ली, अब कुरान खोल लें, उसके बाद तस्बीह फातिमा पढ़ें। बीबी फातिमा रदी अल्लाह ताला अन्हा से इतनी हमें मोहब्बत है अल्हम्दुलिल्लाह, तो तस्बीह फातिमा पढ़ें, फिर दीगर औलाद व वज़ाए पढ़ें, कम अज़ कम एक तस्बीह दुरूद पाक की पढ़ लें, 100 दुरूद पाक हो जाते हैं, और फिर दीगर ठीक है, अब आपके जो भी दीगर काम है जायज़ व मुबाह काम अच्छे काम है वो अपनी जगह पर है। देखिए इसमें औकात ने बरकत, रूहानियत नसीब होती है, खैर नसीब होती है, सुकून नसीब होता है, और कुरान करीम की तिलावत ये शिफा का बाइस बनती। जी हाँ, कुरान की तिलावत के ज़रिए शिफा नसीब होती है। आप बीमार हैं, आप इस नीयत के साथ तिलावत करें, अल्लाह पाक इस कुरान की तिलावत की बरकत से शिफा देगा। आप चूँकि जो मैंने सदक़े की नीयत का कहा है कि किसी को दें, किसी का ख्याल रखें, किसी के घर का खर्चा उठा लें, इस तरह आप करें, इसमें नियत करें हदीस पाक में कि सदके के जरिए अपने मरीजों का इलाज करो, आप इस नियत के साथ दें किसी को कि मैं अपने मरीज या खुद आप मरीज हैं कि मैं इसके जरिए अपने मर्ज का इलाज कर रहा हूँ। इखलास ज़रूरी है, रिस्क हलाल और इखलास, ये दोनों चीज़ें सबसे इंपॉर्टेंट है। अल्लाह पाक है पाक माल कबूल फरमाता है, और उसमें रियाकारी नहीं होनी चाहिए, दिखावा नहीं होना चाहिए, ईजा नहीं होनी चाहिए, इस तरह से एहसान जताना भी नहीं होना चाहिए। ये जो भी कुरान हदीस के जो भी मजामीन है मैं आपके सामने वो पेश कर रहा, इसी तरह ये लिखा है कि 70 बार सुबहान अल्लाह का विर्द कीजिए आशूरे के दिन, ये भी रख लें 70 बार मैंने सुबहान अल्लाह का विर्द करना है, हो सके तो یتیم کے ساتھ اگر موقع ملے تو اس کے ساتھ کچھ صلہ رحمی، اس کے ساتھ کوئی حسن سلوک کر لیں یتیم کے ساتھ، اسی طرح کوئی ناراض مسلمان ہو تو ان میں صلح کروا دیں، اسی طرح خوف خدا میں ہو سکے تو اپنے اشک بہائیں، اپنے آنسو بہائیں، سچی توبہ کریں اللہ پاک کی بارگاہ میں، اور جو بھی اس طرح کے دیگر خلاف شرع امور جو آپ کے نوٹس میں ہوں، آپ کے علم میں ہوں، اس سے دور بچیں. اندازہ ہو جاتا ہے جہاں بدنگاہی ہو، بے اجنبی بے پردہ عورتیں ہوں ان سے بچیں، گانے بازوں سے بچیں، فلمیں ڈراؤں سے بچیں، اور اس کے علاوہ بھی جو محرم کے نام پر جو خلاف شرع امور ہمارے معاشرے میں رائج ہو جاتے ہیں، اللہ پاک رحم فرمائے. ایک عقل رکھنے والا سمجھ جاتا ہے کہ یار یہ تو یہ درست نہیں ہے. اور ماشاءاللہ روزانہ رات مدنی مذاکرے بھی ہو رہے ہیں، اس میں امیر سنت اس معاملے میں ہماری تربیت بھی فرما رہے ہیں کہ کیا کرنا چاہیے کیا نہیں کرنا چاہیے. تو میں درخواست کروں گا تمام مدنی چینل کے ناظرین کو، سوشل میڈیا پر ہمارے جو عاشقان رسول ہیں، کہ اللہ پاک سے دعا کریں، اللہ پاک ہمیں توفیق، دعا بھی کریں، سچی بات ہے دعا بھی کریں. میں نے بھی بیان کیا ہے، اللہ مجھے بھی توفیق دے آپ کو بھی، دعا بھی کریں یا اللہ پاک اتنے فضائل اتنی برکتیں ہمیں پتہ چل رہی ہیں، میرے دل میں مولا کریم تو نیکی کی توفیق ڈال دے، عبادت کی توفیق ڈال دے، قرآن کریم پڑھنے کی تو توفیق ڈال دے، صدقہ و خیرات کرنے کی مولا تو مجھے توفیق دے دے. دیکھیں نیکی کی توفیق تو اللہ کی بارگاہ سے ملے گی نا، اللہ کی بارگاہ سے نیکی کی توفیق ملے گی. اور اگر نہیں کر پا رہے تو یہ افسوس کا اور غور کرنے کا مقام ہے کہ مجھے مل کیوں نہیں رہی توفیق، میں پڑھ کیوں نہیں پا رہا ہوں، میں مسجد میں جا کیوں نہیں پا رہا ہوں. یا اسلامی بہنیں یہ غور کریں کہ کیا بات ہے کہ میں کیوں نماز پڑھنے میں سستی مجھے ہو رہی ہے، کیا مجھے موبائل نے کی نحوست نے گھیرا ہوا ہے، یا فضول اور کاموں کی نحوست نے گھیرا ہے، یا اللہ نہ کرے کوئی گناہوں کی نحوست نے مجھے گھیرا ہوا. جی ہاں میں آپ کو بتا رہا ہوں، گناہ کی عادت نیکی کی توفیق چھین لیتی ہے. اگر نیکی کی طرف دل مائل نہیں ہوتا، نیکی میں لذت نہیں ملتی، نیکی کی توفیق نہیں ملتی، بندہ غور کرے کہیں مجھ سے ایسے کئی گناہ تو نہیں ہو گئے، گناہ تو ہو ہی رہے ہوتے ہیں. تو یہاں سچی توبہ کرے کہ جب بندہ ایک گناہ کرتا ہے تو دل پر ایک سیاہ نقطہ، کالا نقطہ لگ جاتا ہے، پھر کرتا ہے پھر کالا نقطہ لگ جاتا ہے، یہاں تک کہ دل سیاہ ہو جاتا ہے. نصیحت اثر نہیں کرتے ہیں، توفیق الہی سے وہ محروم ہو جاتا ہے، نیکی کی توفیق سے وہ محروم ہو جاتا ہے. تو ایسے میں بندہ یا کوئی اسلامی بھائی اسلامی بہن ہے، پہلے اپنے رب کے حضور گر گرا کر توبہ کرے، گر گرا کر دعا کرے، یا اللہ نو محرم ہے، میں تجھے دعا کرتی ہوں، میں تجھے دعا کرتا ہوں مولا کریم، مجھے ابھی اس وقت مجھے سچی توبہ کی توفیق دے، میں تیری عبادت کروں، میں تجھے راضی کروں، میں قرآن پڑھوں. گھر میں قرآن کریم ایک نہیں، اتنے سارے قرآن کریم ہیں گھر کے اندر، اگر ایک ایک فرد بولے تو ہر فرد کے لیے ایک ایک قرآن کریم گھر کے اندر موجود، لیکن کھولے کون؟ ڈبا کھولو تو کوئی 12-15 تو تسبیحات ہمارے گھر کے ڈبے سے نکل آتی ہیں، مگر وہ تسبیح کو نکالا کس نے؟ اتنے سارے کاؤنٹر گھر میں رکھے ہوئے ہیں، ایک کاؤنٹر نکال کے پڑے گا کون؟ موبائل جو ہے لے کر بیٹھے ہوئے ہیں، موبائل 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 موبائل. ارے بھائی خدا کا، ضرورت کی چیز ہے، جب ضرورت ہو تو ٹھیک ہے، لیکن ابھی کئی ایسے مواقع آتے ہیں جہاں آدمی چیزوں کو ڈراپ کرتا ہے کہ نہیں یار یہ مطلب یہ کوئی مجھے نماز پڑھنی، عبادت کرنی. گھر میں مدنی چینل چلیں، دیکھیں، سیکھیں، سمجھیں، اپنے بچوں کو اس طرف لے کے جائیں. ماشاء اللہ ہمارے بچوں کے لیے پروگرام آ رہے ہوتے ہیں تو ٹاپک ہمارے اسی طرح کے چل رہے ہوں گے جو ہمارے جو ان دنوں کے مضامین ہیں. تو یوں نیکی اور تقوی اور عبادت اور ریاضت کے ساتھ اور خیر و بھلائی کے ساتھ لوگوں کے ساتھ حسن سلوک، پڑوسیوں کے ساتھ حسن سلوک، صلہ رحمی وغیرہ کے ساتھ ہم نے ان وقات کار کو گزارنے کی کوشش کرنی ہے. اللہ پاک ہم سب کو عمل کرنے کی توفیق عطا فرمائے، ایک دوسرے کے دل دکھانے سے بچائے. دیکھیں جام دل جوئی کی ثواب ہے تو دل دکھانے کی بھی پکڑ بھی ہے. تو یہ بھی ہو کہ کوئی دل نہ دکھے، نہ والدین کا دل دکھائے، نہ بھائی بہنوں کا دل دکھائیں، نہ شوہر بیوی کا دل دکھائے، نہ بیوی شوہر کا دل دکھائے. تو یوں ایک دوسرے کے ساتھ معافی تلافی کا بھی مظاہرہ کریں، ایک دوسرے کو دل میں خوشی داخل کریں. جو مسلمان کے دل میں خوشی داخل کرتا ہے اللہ پاک 60 سال کی عبادت کا ثواب دیتا ہے، 60 سال کی عبادت کا ثواب. اور فرائض کے بعد سب سے افضل عبادت مسلمان کے دل میں خوشی داخل کرنا ہے. تو یوں ثواب کمانے کے ذرائع ایک آپ کی حسن سلوک کا معاملہ کتنا آپ کو ثواب دے جاتا ہوگا. کیا اللہ عمل کرنے کی توفیق دے، اللہ پاک نیکی کرنے کی توفیق دے، اللہ پاک خیر و عافیت دے، فیضان
صحابہ اور اہل بیت سے ہم سب کو مالا مال فرمائے. میرے لیے بھی دعا کیجیے گا, اللہ پاک عبادت کی توفیق دے, نیکی کی توفیق دے, اللہ پاک فیضان صحابہ اور اہل بیت سے ہم سب کو مالا مال کرے. اللہ پاک آپ کے گھر پر, آپ کی آل اولاد پر, آپ کے رشتہ داروں پر بے رحمت فرمائے. اللہ تعالیٰ میرے حق میں بھی دعا قبول کرے. امام علی مقام کے صدقے میں اللہ پاک ہم سب کو دنیا اور آخرت کی بھلائیاں, دنیا اور آخرت کی عافیت نصیب. اللہم انی اسألک المعافاۃ فی الدنیا والآخرہ. اچھا, وہ سورہ کوثر والا جو امیر سنت نے جو وظیفہ دیا, 10 محرم کی غروب آفتاب تک کا وہ وقت ہے, سورہ کوثر کی بڑی برکتیں. تو اگر نہ کیا ہو تو یہ بھی ضرور کیجئے گا, اللہ نے چاہ تو اس کی بھی خیر و برکت ہے. اس کا آخری وقت 10 محرم کو غروب آفتاب سے پہلے پہلے کرنا ہے. تو یہ وظیفہ بھی آپ کو میں نے کہا یاد دلا دوں, اللہ پاک عمل کرنے کی توفیق عطا کرے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
کیوں نہ ہو رتبہ بڑا اصحاب اہل بیت کا, ہے خدا مصطفیٰ اصحاب اہل بیت کا.